यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सहजताका साथ उपचार सेवाको प्रबन्ध मिलाउने विषयमा सम्बद्ध पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल। नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पेश भएका विभिन्न 11 प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी। बंगलादेशमा विद्युत निर्यातका लागि नेपाल भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौताको गृह कार्य पूरा भएको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना। र ब्राजिलको साओ पाओलोमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै 61 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ। स्वास्थ्य क्षेत्रका समस्या समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई बिना लाइन र झन्झट सहज रूपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोध्नु भएको हो। प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्य कर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो। बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयन योग्य बनाउन आग्रह गर्नुभयो। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुख्य सचिव, सम्बन्धित सचिवहरू लगायत सहभागी हुनुहुन्थ्यो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको बैठकले बंगलादेशमा केही हप्तादेखि विकसित राजनैतिक घटनाक्रमलाई पार्टीले नजिकबाट नियालिरहेको भन्दै नेपाली कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपाली कांग्रेसले बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको र बंगलादेशी नागरिकको चाहना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने विश्वास लिएको नेपाली कांग्रेसले जनाएको छ। साथै बैठकले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यस्तै बंगलादेशमा भएको विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दू बुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न र धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै शान्तिपूर्ण वातावरण सृजना गर्न सफल हुने विश्वास समेत नेपाली कांग्रेसले लिएको विज्ञप्तिमा उल्लेख छ। बैठकमा पेश भएका विभिन्न 11 प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको नेपाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको अर्को बैठक भोलि आइतबार बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आर्थिक विकास र समृद्धिका लागि प्राकृतिक स्रोतहरूको सदुपयोगमा जोड़ दिनुपर्ने बताउनु भएको छ। सामुदायिक वन दिवस 2081 अवसरमा नेकपा एमालेको केन्द्रीय वन तथा वातावरण विभागले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले रोजगारीका नयाँ अवसरहरू सृजना गर्ने गरी वन तथा अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन र संरक्षण गर्न सके नेपालले छिट्टै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीले पछिल्लो समय बढ़दै गएको काठजन्य सामग्रीको आयातलाई प्रतिस्थापन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो। रक्षा मन्त्री मानवीर राईले वन जंगल जोगाउन नसके मानव अस्तित्वमाथि नै संकट आउन सक्ने उल्लेख गर्नुहुँदै वातावरण संरक्षणका लागि नेपाल सरकारले रैथाने प्रजातिका वनस्पतिहरूको संरक्षण र प्रवर्धनमा जोड़ दिनुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक घटनाक्रमबारे छलफल भएको छ। पार्टी मुख्यालय पेरिस डाँडामा हिजोदेखि शुरू स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पछिल्लो समय नेपाल र मित्र राष्ट्र बंगलादेशमा भएका राजनैतिक घटनाक्रमको ब्रिफिङ गर्नुभएको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकको प्रारम्भमा अध्यक्ष दहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराउनु भएको थियो। उहाँले हालै बंगलादेशमा भएको राजनैतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढ़ाएका काममा अवरोध भइरहेको आशंका व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढ़ताका साथ अघि बढ़ाउन वर्तमान सरकारलाई सचेत गराउनु पर्नेमा जोड़ दिनुभएको थियो। स्थायी समिति बैठकमा आजदेखि सदस्यहरूले वैचारिक राजनैतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नुहुनेछ। सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाले भोलि अपरान्ह 2 बजे प्रदेशसभाको 5 अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम प्रदेश प्रमुख मियाले हिजो प्रदेशसभाको 5 अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारले 2 दिन अघि मात्रै प्रदेशसभाको चालू 4 अधिवेशन अन्त्य गरेर बिहिबार राजस्व संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो। भारतका विदेश सचिव विक्रम मिश्री भोलिदेखि 28 गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढ़ाउने तथा सम्बन्ध थप सुदृढ़ीकरण गर्ने लगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै भारतीय विदेश सचिव मिश्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्था हटाउने उपायको खोजीका लागि सरकार दत्तचित्त भएर लागेको बताउनु भएको छ। नेपालगंज स्थित भेरी अस्पतालमा नवनिर्मित इण्डोर भवन र एमआरआई सेवाको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले बिरामीलाई बिना लाइन र झन्झट सहज रूपमा उपचार सेवा दिने प्रबन्ध कसरी गर्न सकिन्छ भनेर सरकार लागि परेको बताउनुभयो। वहाँले सरकारी अस्पतालहरूमा भएको क्षमतालाई प्रयोग गरेर प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। हिजै नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पौडेलले सबैलाई समेट्ने गरी स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो बनाउने काम भइरहेको बताउनुभयो। वहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरू गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरू घोषणा गरिने समेत बताउनुभयो। अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका 2077 बमोजिम मल आपूर्ति तथा वितरण व्यवस्थालाई सहज र पारदर्शी बनाउन कल सेन्टरको स्थापना गरिएको हो। कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर 1-6-6-0-0-1-7-7-7-9 कार्यालय समयभित्र फोन गरी रासायनिक मलबारे जानकारी लिन सक्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता डाक्टर हरिबहादुर केसीले जानकारी दिनुभयो। कल सेन्टरबाट मल विक्रेता सहकारी वा निजी स्तरका डिलरहरूको नाम र मोबाइल फोन नम्बर सहितको विवरण प्राप्त गर्न सक्नेछन्। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तोयोङले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र कोरिया बीचको सम्बन्ध, आपसी सहयोग, आदान प्रदान र कृषि क्षेत्रमा लगानी तथा सिप लगायत विषयमा छलफल भएको हो। सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनौट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो। सांसदहरूले जनसंख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिने गरी विद्यालय शिक्षा विधेयक 2080 संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले आवश्यकता नै नभएको ठाउँमा विद्यालय खोल्न नहुनेमा जोड़ दिनुभयो। सांसदहरूले समान शिक्षाका लागि अपाङ्गता भएका विद्यार्थीका लागि राज्यले छुट्टै लगानी गर्नुपर्ने, विशेष गरी सामुदायिक विद्यालयको गुणस्तर स्तरोन्नति गर्ने गरी विधेयक ल्याउनुपर्ने माग गर्दै आएका छन्। यसै गरी विद्यालय स्तरमा मातृभाषा अध्ययनका लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गर्नुपर्ने, विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने, विद्यालयमा प्राध्यापक, उपप्राध्यापक नियुक्ति, संचालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने विधेयकमाथि संशोधन राख्नुहुने सांसदहरूले माग गर्नुभयो। नेपालका बाल सुधार गृहहरूलाई सुधार गृहकै रूपमा विकास गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकमा नेपालका बाल सुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले बाल सुधार गृहहरूलाई ऐन अनुसार सुधार गृहका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपालले आम श्रोताहरूको विश्वास जित्दै भरपर्दो संचार माध्यमको रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ। रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको हिजो निरीक्षण कार्यक्रममा मन्त्री गुरूङले रेडियो नेपाललाई आवश्यक जनशक्ति स्रोत तथा नीतिगत व्यवस्थाका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। हालसम्म पनि रेडियो नेपाल पुरानै ऐनबाट सञ्चालन भएकाले अबका दिनमा नयाँ नीति बनाई सोही अनुसार सञ्चालन गरिने मन्त्री गुरूङले बताउनुभयो। सो अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले प्रसारण कार्यालयको भौतिक तथा प्रसारण अवस्था लगायत विभिन्न विषयमा मन्त्री गुरूङलाई जानकारी गराउनु भएको थियो। यसै गरी हिजै पोखरा स्थित राष्ट्रिय समाचार समिति राक्षस गण्डकी प्रदेश कार्यालयको निरीक्षणका क्रममा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारको वृत्ति विकासमा पनि मन्त्रालयको सधैँ सहयोग रहने बताउनुभयो। सेवाग्राहीलाई सहज र कम समयमै सेवा उपलब्ध गराउन रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले एकीकृत सेवा प्रवाह शुरू गरेको छ। एकीकृत सेवा शुरू भएसँगै काम छिटो, छरितो र सहज भएको सेवाग्राही बताउँछन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
कार्यालयमा स्वचालित अनलाइन प्रणाली मार्फत काम थालेको रूकुम पश्चिमको चौरजारी नगरपालिकाले स्मार्ट स्थानीय सरकारको अनुभूति दिन थालेको हो। जस अन्तर्गत नगरपालिकामा पुग्ने सेवाग्राहीलाई शुरूआतमा सोधपूछ कक्षमा सहजकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। त्यसै गरी अन्य कामका लागि पुगेका सेवाग्राहीहरू पनि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुग्दछन्। केन्द्रमा पुगेपछि कार्यालय स्वचालित प्रणाली मार्फत सेवाको प्रकृति अनुसार दर्ता गरिन्छ। फाइल दर्ता भएपछि केन्द्रका कर्मचारीहरूले नै फाइलको वर्गीकरण गर्दै सम्बन्धित शाखालाई काम सम्पन्न गर्नका लागि समय निर्धारण गर्दछन्। कार्यालयमा रहेका हरेक शाखाले आफ्नो शाखाका लागि आएको कामबारे सिस्टम मार्फत नै जानकारी पाउँछन्। त्यही अनुसार शाखाहरूले तोकेको समयमा काम सम्पन्न गर्दछन्। नागरिकलाई जति सक्दो छिटो र सरल तरिकाबाट सेवा प्रवाह गर्न यस्तो सेवा प्रणाली शुरू गरेको चौरजारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल बताउनुहुन्छ।
सेवाग्राही मैत्री सेवा प्रदान गर्नको लागि सञ्चालनमा ल्याएका अहिले नेपाल सरकारको नीति तथा कार्यक्रम र प्रदेश सरकार जिल्लाको नीति तथा कार्यक्रमले सेवा प्रभावलाई एकीकृत गर्ने, टोकन प्रणाली लागू गराउने र सेवाग्राही प्रतिको जवाबदेता र उत्तरदायित्वलाई परिवर्तन गर्ने भन्ने पनि छ। त्योभन्दा अगाडि नै पनि हामीले यसलाई चाहिँ एकीकृत सेवा प्रभाव सञ्चालन गर्ने गरी यो काम थालेका छौँ।
एकीकृत सेवा सुरु भएपछि सेवाग्राहीले सहज रूपमा सेवा पाउन थालेका छन्। सेवा लिनका लागि कार्यालयका हरेक कोठामा धाउनु पर्ने र घण्टौंसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको सेवाग्राहीहरू बताउँछन्।
आठाबाटले छिटो सेवा लिने अवस्था हुन्थ्यो, तर यो सिस्टममा गइसकेपछि यति राम्रो भएको छ कि सबैले समान रूपमा छिटो छरितो सेवा पाउने अवस्था छ। यो त एकदम राम्रो काम,
नगरपालिकाका कर्मचारीद्वारा नै फाइल तोक लगाउनेदेखि लिएर सबै काम उहाँहरूले गरिदिनु भयो, मलाई त्यति टाइम पनि लागेन।
टोकन अनुसार काम भइहाल्छ, एकदमै राम्रो छ। आज भोलि चाहिँ पहिलेको भन्दा भिडभाड पनि हुँदैन।
एकीकृत अनलाइन सेवा प्रवाहका लागि कर्णाली प्रदेश सरकारले युएनडीपी नेपालको सहकार्यमा पहिलो नमुना चरणमा रुकुम पश्चिमको चौरजारी नगरपालिकासँगै प्रदेशका 5 पालिका छनौट गरेको छ। एकीकृत सेवा प्रवाहपछि सेवाग्राहीलाई सहजता भएको छ भने कर्मचारीहरूलाई पनि सेवाग्राही प्रति उत्तरदायी र जवाबदेही बनाएको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले महिलाको सहभागिता 33% मात्रै सीमित हुन नहुने धारणा व्यक्त गर्नुभएको छ। महिला कानून र विकास मञ्चले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले हरेक क्षेत्रमा 50% महिला सहभागिता हुनुपर्नेमा जोड़ दिनुभयो। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि 170 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाण्डु उपत्यकामा 3, कोशी प्रदेशमा 25, मध्य प्रदेशमा 6, बागमती प्रदेशमा 31, गण्डकी प्रदेशमा 54, लुम्बिनी प्रदेशमा 33, कर्णाली प्रदेशमा 8 र सुदूरपश्चिम प्रदेशमा 10 गरी जम्मा 170 जनाको मृत्यु भएको हो। यस्तै विपदमा परि हालसम्म 203 जना घाइते भएका छन्। काठमाण्डु उपत्यकामा 11, कोशी प्रदेशमा 37, मध्य प्रदेशमा 10, बागमती प्रदेशमा 19, गण्डकी प्रदेशमा 46, लुम्बिनी प्रदेशमा 13, कर्णाली प्रदेशमा 53 र सुदूरपश्चिम प्रदेशमा 14 जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसै गरी बाढ़ी पहिरोमा परि कोशी प्रदेशमा 2, बागमती प्रदेशमा 41, गण्डकी प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 1, कर्णाली प्रदेशमा 1 र सुदूरपश्चिम प्रदेशमा 1 गरी 48 जना बेपत्ता भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै 61 जनाको मृत्यु भएको छ। एटीआर 72-500 विमान साओ पाउलो शहरको ग्वारुलोसमा उड़िरहेका बेला खसेको बीबीसीले जनाएको छ। विमानमा 57 जना यात्रु र चालक दलका 4 जना सदस्य रहेको समाचारमा जनाइएको छ। विमान दुर्घटनाको फ्रान्सेली इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ। जापानमा सम्भावित महाभूकम्पको पूर्व तयारी गर्नुपर्ने भूगर्भविदले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किसिदाले हिजो मध्य एसियाको भ्रमण रद्द गर्नुभएको छ। जापानको दक्षिणी क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्पका कारण बिहिबार 8 जना घाइते भएपछि जापानको मौसम विज्ञान निकायले बिहिबार परामर्श जारी गरेको हो। किसिदाले काजाकिस्तान, उज्बेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम थियो। अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगस्त 15 गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जनाएको छ। ती देशहरूले संयुक्त वक्तव्य जारी गर्दै युद्धरत पक्षहरूलाई अगस्त 15 दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन्। अब आर्थिक समाचार।
आठ वर्ष अघि 34.61 अर्ब रूपियाँ संचित घाटामा रहेको नेपाल विद्युत प्राधिकरण अहिले 47.41 अर्ब रूपियाँ संचित नाफामा पुगेको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कुल सम्पत्ति 8 वर्ष अघि 2.11 अर्ब रूपियाँ रहेकोमा हाल 6.32 अर्ब रूपियाँ बराबर पुगेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन उपयोग प्रयोग गरे बापतको बिलको सम्पूर्ण प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताउनु भयो। डेडिकेटेड र ट्रंक लाइन उपयोग गरे बापतको बिलमा कुनै चलखेल नभएको दावी गर्दै सम्पूर्ण प्रमाणहरू सुरक्षित रहेको बताउनु भयो। घिसिङले गत आर्थिक वर्षमा 1,94,00,000 युनिट विद्युत निर्यात गरी 17,07,00,000 रूपियाँ आमदानी गरेको जानकारी दिनुभयो। नेपालको स्वच्छ हरित ऊर्जा छिटै बंगलादेश निर्यात हुन लागेको जानकारी दिँदै घिसिङले त्यसका लागि आवश्यक गृह कार्य पूरा गरी नेपाल भारत र बंगलादेशका निकायहरू बीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताउनुभयो। घिसिङले 3 वर्ष अघि 89.7% रहेको विद्युतको चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणालीको चुहावट करिब 12.73% झारिएको पनि पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्टनम बन्दरगाहको शुक्रबार अनुगमन गर्नुभएको छ। उहाँले अनुगमनका क्रममा त्यहाँका आधिकारिक व्यक्ति र सिपिङ कम्पनीहरूसँग समेत अन्तर्क्रिया गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपालमा आयात हुने वस्तु तथा सेवा र निर्यातका विविध पक्षका बारेमा छलफल गर्नुभएको थियो। मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने उल्लेख गर्नुभयो। मनाङका किसान विकासे स्याउ खेतीतर्फ आकर्षित भएसँगै अधिकांश किसानले स्याउ खेती गर्न थालेका छन्। पछिल्लो समय परम्परागत स्याउ खेती छोडेर व्यावसायिक र विकासे प्रजातिको स्याउ खेतीलाई अगाल्ने किसान जिल्लामा बढ्दै गएका छन्। नासो गाउँपालिका 8 ताचैका सोल बहादुर गुरुङले उत्पादन बढी हुने र बजार माग पनि बढी भएकोले विकासे स्याउ खेतीतर्फ लागेको जानकारी दिनुभयो। उत्पादन वृद्धि र स्याउको बजार माग राम्रो हुँदा अहिले त्यहाँका अधिकांश किसानले विकासे स्याउ खेती गरिरहेको एग्रो मनाङका संस्थापक पालदिन छोपाङ गुरुङले जानकारी दिनुभयो। विदेशबाट बिरुवा ल्याएर जिल्लामा विकासे स्याउ खेती शुरू गरिएको कारण विकासे प्रजातिको स्याउ खेती विस्तार भएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 1,500 वृद्धि भएको छ। बिहिबार प्रति तोला 1,46,500 रूपियाँमा कारोबार भएको छाप भएको सुन शुक्रबार 1,48,100 रूपियाँमा कारोबार भएको छ। यसै गरी शुक्रबार चाँदीको मूल्य तोलामा 40 रूपियाँले बढेर 1,730 रूपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एएफसी च्यालेन्ज लीग प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको ए डिभिजन क्लब चर्च वाइज युनाइटेडले जनाएको छ। क्लबले साउन 29 गते दशरथ रंगशालामा काठमाण्डुमा भूटानको पारो एएफसीसँग खेल्दैछ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारी राम्रो भएको बताउनुभयो। क्लबले 3 विदेशी सहित 23 जना खेलाड़ी अनुबन्धन गरेको छ। टोलीको कप्तानी अनन्त तामाङले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी एरिक विष्टले पाएका छन्। विभागीय टोली एपीएफ क्लबले ललित स्मृति एन्फा यु 18 लीगमा विजयी भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा शुक्रबार सम्पन्न खेलमा चर्च बोइज युनाइटेडलाई एपीएफले 2-1 गोलले पराजित गरेको हो। एपीएफको जितमा अमन मुक्तान र पवन पाखरिमले गोल गरे। यता चर्च बोइजका शिशिर एस मालीले गरेको गोल सान्त्वना बन्यो। जितसँगै एपीएफले 8 खेलबाट तेस्रो जितसँगै 10 अङ्क जोडेको छ। यता पराजित चर्च बोइजको समान खेलबाट 13 अङ्क छ। त्रिभुवन आर्मी क्लबले भारतमा जारी डुरान्डा कप अन्तर्गत सोमो चरणको दोस्रो पराजय बेहोरेको छ। सोमो एफमा रहेको आर्मी सम्पन्न आफ्नो दोस्रो खेलमा एएफसी गोवासँग 2-1 गोलले पराजित भएको हो। आर्मीले यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली सिलोङ लाङजुङसँग 1-0 हार बेहोरेको थियो। खेलको पहिलो मिनटमै गोल बेहोरेको आर्मी निकै दबाव खेप्नु परेको थियो। 50 मिनटमा आर्मी 2-0 पछि पर्यो, तर खेलको 66 मिनटमा आर्मीका लागि बसन्तले गोल गरेपछि आर्मीले खेलमा फर्किने संकेत गरेको थियो। लगातार दोस्रो हारसँगै आर्मीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि समाप्त भएको छ। आर्मीले सोमो चरणको अन्तिम खेलमा 13 अगस्तमा घरेलु टोली रङदाजित युनाइटेड एएफसीसँग खेल्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस वर्षा 3.5 मिलीमिटर सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सहजताका साथ उपचार सेवाको प्रबन्ध मिलाउने विषयमा सम्बद्ध पदाधिकारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको छलफल। नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पेश भएका विभिन्न 11 प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी। बंगलादेशमा विद्युत निर्यातका लागि नेपाल भारत र बंगलादेश बीच त्रिपक्षीय सम्झौताको गृह कार्य पूरा भएको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना। र ब्राजिलको साओ पाओलोमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै 61 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।